وأنزلنا من السماء ماء طهورا لنحيي به بلدة ميتا ونسقيه مما خلقنا أنعاما وأناسيا كثيرا.
بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين وصلى الله على محمد وآله الطاهرين ولعنة الله على آدائهم أجمعين. موضوع گفتگو مطہرات، اور مطہرات میں سے پہلے مرحلے میں جس مطہر کا یعنی پاک کرنے والے کا ذکر کیا جاتا ہے وہ ہے پانی. اب تک کچھ مسائل طہارت سے متعلق پانی کے بیان ہوئے، انہی مسائل میں سے چند مسائل باقی ہیں جو آپ کی خدمت میں پیش کیے جائیں گے. اگر ایک ایسی زمین کہ جہاں پر کچھ کنکر ہیں یا ریت والی زمین ہے وہ نجس ہو جائے، تو اگر اسے پاک کرنا چاہیں تو اس پہ پانی ڈالیں اور پانی جذب ہو جائے گا، اور جب پانی جذب ہو کے نیچے چلا جائے گا تو اوپر کی جگہ پاک ہو جائے گی. لیکن شرط یہی ہے کہ پہلے وہاں سے عین نجاست کو ہٹایا جائے، پھر اس کے بعد پانی ڈالا جائے. اگر قلیل پانی ڈالا جا رہا ہے تو کم سے کم دو دفعہ، اور بہتر ہے کہ تین دفعہ. لیکن کیونکہ پانی نیچے چلا جائے گا تو نیچے والی جگہ نجس رہے گی. اگر کور پانی سے اس جگہ کو پاک کیا جائے تو اس صورت میں مٹی کا اوپر کا حصہ بھی پاک ہو جائے گا، اور نیچے کے بارے میں یہ سوال کیا جائے گا کیا نجاست وہاں پر منتقل ہوئی. اب اگر نجاست نیچے چلی گئی تو نیچے کا حصہ نجس رہے گا، چاہے کور پانی ہی سے پاک کیوں نہ کیا جائے. لیکن اگر نجاست عین نجاست ہٹا دی تھی اور فقط نجس پانی گیا، اور یہ پانی ایسا تھا کہ جس میں نہ نجاست کی بو تھی، نہ رنگ تھا، نہ ذائقہ تھا، تو یہ نیچے والا پانی بھی پاک مانا جائے گا. لیکن کب؟ کہ جب یہ کور پانی ہو. لیکن جو عام گھر میں فرش ہیں، چاہے وہ موزائک ہو یا ماربل ہو یا کسی اور قسم کا فرش ہو، تو اسے پاک کرنے کا طریقہ یہی ہے کہ وہاں پر پانی ڈالا جائے، اور ڈالنے کے بعد پانی کو بہا دیا جائے. اب وہ پانی کسی نالی کے ذریعے سے بہے، یا یہ کہ کسی کپڑے سے اس پانی کو اٹھایا جائے. بس جس زمین میں پانی ڈالا گیا وہ تو پاک ہو جائے گی، لیکن جہاں پہ جا کے وہ رکا رہے گا وہ نجس مانی جائے گی. بس نجاست ہٹانے کے بعد زمین کو ایک دفعہ دھویا جائے اور پانی کو ہٹا دیا جائے، اور پھر دوبارہ دھویا جائے اور پھر پانی کو ہٹا دیا جائے، اور بہتر ہے کہ تیسری دفعہ بھی پانی ڈالا جائے، تو کہا جائے گا ایسی صورت میں کہ زمین پاک ہو گئی. لیکن اگر کور پانی سے اسے پاک کرنا ہے، اور ان عین نجاست کو پہلے مرحلے میں، جیسا کہ پہلے توجہ دلائی ہم نے کہ ہٹانا ہے، اب ہم نے عین نجاست یعنی جو بھی نجاست تھی، پیشاب یا کوئی اور نجاست، وہ ہم نے ہٹا دی اور کور پانی ڈالا، تو جیسے ہی کور پانی زمین پہ لگے گا اور تمام نجس جگہ پر پھیل جائے گا تو وہ پانی بھی پاک رہے گا اور زمین بھی پاک ہو جائے گی. مثال کے طور پہ یہ گلاس سے ہم نے پانی ڈالا نجس زمین پر، تو یہ زمین بھی نجس ابھی تک ہے اور یہ پانی بھی نجس ہو گیا، لیکن ہمیں پاک کپڑے سے اس پانی کو اٹھانا ہوگا، یہ مانا جائے گا ایک دفعہ. کب؟ کہ جب نجاست نہ ہو. اب ہم نے دوبارہ پانی ڈالا اور پھر ایک پاک کپڑے سے یا اسی کپڑے کو پاک کر کر اس پانی کو ہم نے اٹھا لیا، تو یہ اب مانا جائے گا کہ دو دفعہ زمین پانی سے تر کی گئی اور یہ پاک ہو گئی. لیکن اگر یہی کام تیسری دفعہ کیا جائے تو بہتر ہے. لیکن کور پانی میں فرض کریں کہ یہ پائپ ہے اور یہ نجس زمین ہے، نجاست ہم نے ہٹا دی، کور پانی سے یہاں پر پائپ سے پانی دیا ہم نے، اور جیسے یہ پانی پھیلا اب یہاں پر کہا جائے گا کہ یہ پانی بھی پاک ہے اور زمین بھی پاک ہو گئی ہے. اب اس پانی کو آپ چھوڑ دیں تو بھی زمین پاک ہے، اور اس پانی کو آپ اٹھا لیں تو بھی زمین پاک ہے. فرق کیا ہے کور اور قلیل پانی میں؟ کہ کور پانی، کیونکہ کور پانی ہے لہٰذا یہ جو پانی گرا ہوا ہے یہ بھی پاک ہے. کیونکہ کور پانی میں شرط یہ ہے کہ جب تک رنگ یا بو یا ذائقہ نہ بدلے तो नजिस चीज़ से जुदा होने वाला पानी पाक माना जाएगा। लेकिन अगर कुर पानी का रंग या बू या जायका, अलबत्ता कौन सा रंग और कौन सी बू और कौन सा जायका, वो रंग बू और जायका जो निजासत की वजह से बदले हों, अगर बदल जाएँ तो वो पानी जितना भी हो वो नजिस माना जाएगा। बस फ़र्ज़ करें कि यहाँ पर खून था, कुर पानी हमने यहाँ पर डाला और ये सारी जगह खून आलूद हो गई, तो अब इस सूरत में इस तमाम जगह को नजिस माना जाएगा और ये पानी भी नजिस है, ऐसे हमें उठाना होगा। लेकिन यहाँ पर खून था, हमने किसी कागज़ या टिश्यू पेपर या कपड़े से या धो के इसको हमने साफ़ कर दिया है। अभी सफाई अलग चीज़ है, तहारत अलग चीज़ है, ये हमने जगह साफ़ कर दी है। अब कुर पानी जब हमने यहाँ पर डाला तो अब हमें देखना यह है कि यहाँ का रंग या बू या जायका खून से बदला या नहीं बदला। बस अगर नहीं बदला तो ये जगह भी पाक हो गई और ये पानी भी पाक है। लेकिन अगर कलील पानी हम डालते तो बावजूद ये कि पानी का रंग या बू या जायका ना बदलता, लेकिन क्योंकि जगह नजिस थी, जैसे ये पानी इस पर डला तो ये पानी भी नजिस हो गया। अब इसका तरीक़ा क्या होगा, किसी गीले किसी खुश कपड़े से, पाक कपड़े से इस पानी को उठाया जाए, फिर दोबारा पानी डाला जाए, उसको उठाया जाए, और बेहतर है कि तीसरी दफ़ा पानी डाल के उसको उठा लिया जाए। किसी बर्तन में अगर किसी कपड़े वगैरह या किसी और चीज़ को पाक करना चाहें या ख़ुद बर्तन को पाक करना चाहें तो उसके दो तरीक़े हैं। उनमें से एक ये कि उसे पूरा का पूरा भरा जाए और बर्तन को खाली कर दिया जाए, फिर दोबारा भरा जाए, फिर खाली कर दिया जाए, और फिर दोबारा भरा जाए और फिर खाली कर दिया जाए। ये एहतियात खुसूसन बर्तनों के लिए है। अब अगर उस बर्तन में कपड़े हैं यानी बाल्टी में कपड़े हैं तो क्या किया जाए, निजासत निकलने के बाद, साबुन निकलने के बाद उस बाल्टी में पानी डाला और प्रेशर के ज़रिए से उसको निचोड़ दिया। निचोड़ने का एक तरीक़ा ये हो सकता है कपड़े को निकाला और निचोड़ दिया, और एक तरीक़ा ये हो सकता है कि बर्तन में ही उस कपड़े को दबाया और पानी गिरा दिया, फिर दोबारा पानी डाल के इसी तरह से करना है तो ये कपड़ा पाक हो जाएगा। बेहतर है कि तीन दफ़ा ऐसा किया जाए। अगर नमक या इसी किस्म की कोई और चीज़, नमक हो या गुड़ हो, अगर उसका ऊपरी हिस्सा नजिस हो जाए तो उसे ऊपर के हिस्से को पानी से पाक किया जा सकता है। लेकिन इसी तरीके से मिस्री अगर हो, वो नजिस हो जाए तो वो भी पाक हो जाएगी। लेकिन अगर नजिस नमक के पानी को फ़र्ज़ करें कि किसी प्रोसीजर के तहत क्यूब बना लिया जाए, या नजिस शकर के शीरे को क्यूब की सूरत में या किसी डले की सूरत में ले आएं, उसे अगर पाक करना चाहें और उसे पानी में से गुजारें और कहें कि ये पाक हो गया, वो पाक नहीं हो सकता। उसके पाक होने का कोई तरीक़ा नहीं, क्योंकि निजासत पानी की सूरत में उसमें दाखिल हो चुकी थी। अब जो हमने इसे क्यूब की सूरत दे दी तो पानी वहाँ पर नहीं पहुँच सकता, और जब पानी हर जगह पहुँचेगा तो वो डिज़ोल्व हो चुकी होगी। लेकिन अगर हम चाहें कि वो इसी तरह से क्यूब की सूरत में या डले की सूरत में रहे और पानी भी हर जगह पहुँच जाए, तो ये बज़ाहिर जो है मुमकिन नहीं है, लिहाजा ये चीज़ पाक नहीं होगी। ये थे मुख्तसर से मसाइल पानी से मुतालिक। अलबत्ता यहाँ पर अभी हमने फ़क़त थ्योरी बयान की और मसाइल को बयान किया। इंशाअल्लाह अगले मरहले में कुर पानी और कलील पानी और दीगर पानियों को प्रैक्टिकल के ज़रिए से दिखाया जाएगा किस तरह से किस चीज़ को पाक किया जा सकता है। मिसाल के तौर पे कपड़े को कलील पानी से कैसे पाक किया जाए, कुर पानी से कैसे पाक किया जाए, इसी तरीके से कलील और कुर पानी से अगर किसी मशीन में कपड़े धोए जाएं तो कैसे पाक किए जाएं, कुर और कलील पानी से किसी ज़मीन को पाक करना हो, किसी मेज़ को पाक करना हो तो किस तरीक़े से पाक किया जाए, क्या उसका तरीक़ा है, जो पानी बचेगा उसका क्या हुक्म है, इंशाअल्लाह ये सारी चीज़ें प्रैक्टिकली करके दिखाई जाएंगी। खुदावंद तबारक व तआला से दुआ है कि बहक़ मोहम्मद वाले मोहम्मद हमें अपनी अपने रसूल अपनी हज्जतों खुसूसन इमाम ज़मान अलैहिस्सलाम की मारफत और इताअत की तौफीक अता फ़रमाए। वसल्लल्लाहु अला मुहम्मदिन व आलिहि ताहिरीन।